Μαξέντι, हमने उसको मकसद बना लिया, अब मजाक कर ली, रो लिया, मातम कर लिया, मजलिस में शिरकत कर ली, हमारा मकसद पूरा हो गया। असल में क्या था? अज़ाए इमाम हुसैन साहब वसीला है, और ये तमाम के तमाम वसीले किस चीज के लिए? ये इबादत है ना, मजलिस में आना, बैठना, उठना, रोना, मर्सिया पढ़ना, मातम करना, मजलिस सुनना, मजलिस को पढ़ना, इबादत है। इबादत क्या किस लिए होती है? इबादत कुर्बे इलाही के लिए होती है, वो कुर्बतन इलाल्लाह होती है, वो वसीला होती है जो कि आपको खुदा तक लेके जाता है। इसी तरह से नमाज को हमने मकसद बना लिया, नमाज को मकसद बना लिया, नमाज पढ़ ली ना, मकसद पूरा हो गया, अब खुदा के करीब पहुंचे या नहीं पहुंचे कोई फायदा हमें वो नजर नहीं आता। मुश्किल कोई, मैंने फजर की पढ़ ली, मेरा मकसद था फजर की नमाज पढ़ना, मेरा मकसद पूरा हो गया। मैं कितना खुदा के नजदीक पहुंचा, वो जब मकसद ही नहीं था तो मुझे क्या लगे। अब उस नमाज में मैंने जितने मर्जी चीजें थी सोची है, खुशबू और खुशू था नहीं था, कोई मसला था कोई, मैंने अपने सौंफ कर लिए, क्या कुछ वसवसे हैं, क्या कुछ सारे सोचे आई, पता नहीं लगा, दो रकत हो गई, तीन रकत हो गई, शहादतें पढ़ी नहीं पढ़ी, क़नूत किया नहीं किया, शक हो गया, ये हो गया, वजू किया नहीं किया, ये सारी चीजें क्यों? क्योंकि नमाज को वसीला नहीं देखा। अगर नमाज को वसीला देखते तो जब नमाज खत्म होती तो हम अपने आप को खुदा के नजदीक पाते। ना ही रोजे को वसीला, यानी ये तमाम की तमाम चीजें वसीला है, ये मकसद नहीं है। भाई खुदा को क्या जरूरत है रोजे की? खुदा को क्या जरूरत है आपकी नमाज की? खुदा को क्या जरूरत है आपके हज की, आपके ज़कात की, आपके खुम्स की, आपके अमर बिल मारूफ नहीं मुनकर की, आपके जिहाद, क्या जरूरत है उसको? बारहा कहते अल्लाह समद अल्लाह समद अल्लाह समद, उसे कोई जरूरत नहीं। वो मकसद नहीं था, मकसद क्या था? और नहीं उसको आपके कुर्ब की जरूरत है क्योंकि वो आपके ऑलरेडी करीब है। ये होता है ना, जब आप कहते हैं कि मैं किसी के नजदीक जाना चाहता हूं तो वो दो टू वे ट्रैफिक होती है। अब लैला जो है मजनू से भागती रहे तो मजनू तो कभी भी लैला तक नहीं पहुंच पाएगा ना। लैला को कुछ ना कुछ तो होना चाहिए कि मजनू आए, सही है नहीं? आप अगर देखा आपने मजनू कि आप किसी चीज के नजदीक होना चाहते हैं, मोहब्बत कहना चाहते हैं, भाई उस चीज को भी आपके साथ मोहब्बत होने की ख्वाहिश होनी चाहिए। वल्ला खुदा को आपके साथ नजदीक होने की कोई जरूरत नहीं है। अल्लाह समद, वो ऑलरेडी, इसलिए कि वो ऑलरेडी आपके नजदीक है। जरूरत किसको है कि वो खुदा के नजदीक हो? हमें जरूरत है। तो नमाज की किसको जरूरत है? आपको, खुदा को तो नहीं जरूरत। और बाद में खुदा का एहसान भी कर देते, मैंने अल्लाह नमाज पढ़ी, रोजे रखे, आप के किस पे एहसान करें? अगर एहसान है तो अपने ऊपर है, और अगर नहीं किया तो जुल्म भी अपने ऊपर है। नमाज नहीं पढ़ी ना तो जी मैं नहीं पढ़ूंगा नमाज, क्यों? जो तो नमाजिया नमाजें पढ़ते हैं लेकिन वो देखो कैसे लोग होते हैं। और भाई ठीक है, वो सारों ने अपनी अपनी कब्रों में चले जाना, आपने इस मंतिक को लेके अपनी नमाजें छोड़ दी, आपको अपनी कब्र में जाना है। जरूरत किसको थी? उन मौलवियों को या उन नमाजियों को तो नहीं थी, जरूरत तो आपको थी। अब ये जो जमीन है, वापस आए उसी चीज के ऊपर, जमीन क्या है? इंसान की
रूह,
रूह। अगर थकते हैं तो खुद ब खुद ही सलावात पढ़ लें, या आपसे कहूंगा अगर मैंने कहा नहीं तो फिर आप बैठे रहेंगे, जमीन जो है वो इंसान की रूह है। अब आपके पास दीन के अंदर तीन चीजें हैं, असूल दीन है, फ्रूए दीन है, और नहीं आप सब देखेंगे ऐसा ना करें कि ये दुनिया की पहली वो दीन वो होती है ना, दुनिया की पहली क्लास बंद है। आपके पास असूल दीन है, फ्रूए दीन है, और अखलाक, तीन चीजें। उसूल दीन, रुए दीन और अखलाक, सही। दोबारा रिपीट करते क्योंकि लगता है कि वो बात ज़हन में बैठी नहीं। सब बीज है वो क्या है, हिदायत का। लाता कौन है, मासूम। शर्त इस बीज के सही होने की क्या है कि मासूम से लिया जाए, हिदायत को मासूम से लिया जाए। गैर मासूम से लेंगे बीज अच्छा नहीं होगा, कुछ भी नहीं होगा, ना रूट्स आएंगी, ना तना आएगा, ना शाखें होंगी, सही। उसके बाद हमने कहा कि उस बीज में से एक मेन रूट निकलती है, वो मेन रूट उसूल की कौन सी है, रूट उसूल की क्या है, तौहीद। उसके बाद फरू के लिए जो मेन तना होता है वो क्या चीज है, अमर बिल मारूफ व नहीं अनिल मुनकर, सही। यहां तक वो भी समझ में आ गया। अब ये जो जमीन है ये इंसान की रूह है। अल्लाह सुब्हानहू व तआला ने इस बंजर जमीनों के लिए एक और चीज भेजी है। बंजर जमीन हो ना, उसको क्या करते हैं आप, उसको कुछ ना कुछ दवाई दारू खाद डालते हैं, कुछ ना कुछ डालते हैं कि वो बंजर जमीन क्या है, जरखेज हो जाए। खुदा ने इस चीज को करने के लिए क्या किया है, उस फर्टिलाइजर का, उस दवाई का, उस चीज का कि जो कि बंजर जमीन को जरखेज कर देती है, उसका नाम क्या है, अखलाक। समझ में आए। बंजर जमीन क्यों हो जाती है, जब इंसान की रूह के अंदर गीबत मलका बन जाए, जब झूठ मलका बन जाए, क्या जब हसद मलका, मलका समझते हैं, क्वीन की बात नहीं हो रही, मलका कहते हैं हैबिट को, आदत को। जब एक रूह के अंदर ये सब चीजें और ये चीज इसके साथ दीन के साथ ताल्लुक जो है, लेकिन आपको ये मलका जो गैरुल्लाह की इताअत करते हैं, जो काफिरों में भी नजर आएंगे, भाई आपको जॉन स्मिथ मिलता है जो गीबत करता है या नहीं करता, करता है ना, आपको जॉन स्मिथ मिलेगा जो झूठ बोलेगा, मिलता है या नहीं मिलता, आपको जॉन स्मिथ मिलेगा जो हसादत करता है, मिलता है या नहीं मिलता, मिलता है ना। तो इसके क्या है कि जो अखलाक का इल्म है वो इस बंजर जमीन को जरखेज करता है। जब इस बंजर जमीन को जरखेज करता है, इन मलाका को, इन तमाम चीजों को जो है वो बीच में से निकालता है, उसके बाद ये जो जरखेज जमीन होती है इसके अंदर जब वो सही सालिम हादी का दिया हुआ हिदायत का बीज और वो फ्रू और उसूल, फिर वो जो चीज निकलती है ना उसको कहते हैं इस्लाम। समझ में आ रही। अब आपके लिए कितनी चीजें जरूरी हो गई,
तीन
चीजें। एक ये कि बीज से ही हो, हादी से लिया जाए, और वो जो जमीन है वो क्या हो, जरखेज हो। अभी अगर आप देखते ना कि, और फिर इंशाल्लाह बात भी करेंगे कि अमर बिल मारूफ और नहीं मुनकर क्या चीज है, बात करेंगे इंशाल्लाह कि तौहीद क्या चीज है, बात करेंगे कि ये जो रूह है इंसान की जिसके अंदर ये जरखेज जमीन जो है जो कि उसमें होनी चाहिए, ये किस तरह से इंसान ला सकता है, और इन तमाम चीजों के बाद फिर हमें पता लगेगा कि निजात क्या चीज होती है। जब हिदायत का नहीं पता तो निजात का क्या पता लगेगा। रसूल ने क्या कहा है कि इन्नल हुसैना मिसबाकुल खुदा व सफीनतुन निजा, कि हुसैन क्या है, वो लैंप है, वो चढ़ाव है किस चीज का, हिदायत का, और वो शिप है, वो कश्ती है किस चीज की, निजात की। तब हमें ये हदीस समझ में आएगी और तब हम इंशाल्लाह उसको करबला के साथ मुकायसा करेंगे कि पता लगेगा कि हम करबला से सीखेंगे कि भाई ये क्या हुआ, किस तरह से हुआ। इंशाल्लाह कोशिश करेंगे कि ये सारी चीजें। अभी अगर आप देखें कि ये जो हम बात कर रहे हैं ना कि इस दुनिया के अंदर जुल्म, अच्छा निजात आपको हिदायत का बता देंगे, लेकिन उसके साथ साथ आपको अंधेरे का भी पता होना चाहिए, आपको अदल का भी पता होना चाहिए और जुल्मत का भी पता होना चाहिए। अब साहब होता ये है कि हम एक चीज से दूसरी चीज को समझते हैं, ऐसे होते हैं ना। अगर अंधेरा समझ में आ गया तो आपको ऑटोमेटिकली रोशनी समझ में आ जाएगी, लेकिन हकीकत में आपको इन दोनों चीजों को के ऊपर कोशिश करनी पड़ेगी। अब या ना तो अगर अगर हमारे पास, हमें नहीं पता ना कि अदल क्या है, नूर क्या है, इसका क्या मतलब बनता है, हमें नहीं पता जुल्म क्या है। वो एक बात हो रही थी ना कि ये जो दीन हमारे पास है, जो दीन हमारे पास है, ये इसी दीन की शक्ल अगर इस पूरी दुनिया पे नाफिज कर दी जाए, अदल और इंसाफ आएगा नहीं आएगा। پھر جو دین پاکستان میں اگر اس کو پوری دنیا پہ نافذ کر دیں عدل اور انصاف ہوگا؟ اگر پوری دنیا کے پاس ابھی چینی ہے ان سے چینی بھی چھوٹ جائے گی. وہی جو اسلام اسلامی جمہوریہ پاکستان کے اندر ہے اگر اس کو پوری آیا وہی اسلام ہے جو امام پوری دنیا پہ نافذ کریں گے؟ وہ اسلام نہیں ہو سکتا, نہیں ہو سکتا نا, کیونکہ وہ اسلام جب اس پاکستان کے اندر عدل اور انصاف نہیں لا سکا تو پوری دنیا میں کیسے لے کر آئے گا؟ وہ اسلام جو پاکستان میں ابھی تک یعنی مائیں اپنے بیٹیوں کو بچوں کو بیچیں کس وجہ سے؟ کہ ان کے پاس پیسے نہیں ہیں. اور ایسے لوگ اس صدر بن کے بیٹھے ہیں اس ملک کے جو کہ مسٹر 10% کہلائے جائیں, یہ لقب ان کو یعنی ملے. یہ کس طرح کا اسلام ہوگا جو کہ اگر نافذ کر دیا جائے تو پوری کی پوری دنیا میں عدل و انصاف لے آئے گا؟ اچھا آیا آپ کی مسجد کا انصاف, آپ کے سینٹروں کا اسلام اگر نافذ کر دیا جائے پوری دنیا پہ تو عدل و انصاف لا سکتا ہے؟ تو جو اسلام اس سینٹر کے اندر پھٹا بازی کو اور ایک دوسرے کو مارنے کے اور وہ پولیٹکس اور سیاستیں کرنے کے اور یہ میں پریزیڈنٹ ہوں, یہ ای سی ہے, یہ بی او جی ہے, یہ ہماری مالکیت ہے, یہ نیاز ہوگی, یہ نیاز نہیں ہوگی, یہ پڑے گا, یہ نہیں پڑے گا, یہ مثلاً بندہ جو ہے پریزیڈنٹ بن گیا, یہ جو ساری چیزیں سینٹروں کے اندر ہو رہی ہیں جو دین بتایا جا رہا ہے, اگر وہ دین پوری دنیا میں نافذ کر دیا جائے عدل انصاف آئے گا؟ تو چار بندوں کو جو اتفاق اور پیار اور محبت نہیں کروا سکتا, چار بندوں کو جو پیار و محبت کے ساتھ رہنے نہیں دیتا, ایک عزائی امام حسین کے اندر عدل و انصاف نہیں لانے دیتا, وہ اسلام کس طرح سے پوری دنیا پہ عدل و انصاف لے آئے گا؟ وہ اسلام جو ہمارے گھروں میں بلا سکتا ہے عدل و انصاف؟ وہ گھر جس میں نہ بیوی کو اپنا حق مل رہا ہے, نہ ہسبینڈ کو حق مل رہا ہے, نہ بچوں کو مل رہا ہے, بچے لوڑ لوڑ جو ہے وہ کہیں یہاں جا رہے ہیں کہیں ادھر جا رہے ہیں, ان کا حق ہے ماں باپ کا, ماں باپ کا, وہ ہمیشہ یہ کہتے ہیں کہ جی ہمیں ان بچوں کو بتائیں کہ ماں باپ کے کیا حقوق ہوتے ہیں, کبھی یہ نہیں کہا ہمیں کہ ان بچوں کو یہ بتائیں کہ ان کے حق کیا. ہمیں کبھی کسی بندے نے ابھی تک 1994 سے اللہ سبحانہ وتعالیٰ توفیق دی کہ اب جو بھی جتنے بھی سال ہو گئے, کبھی بھی کسی نے آ کے ہم سے یہ نہیں کہا کہ جناب ہمارے بچوں کو بتائیں کہ ان کے حقوق کیا ہیں. ہمیشہ جو موضوع جس کے اوپر کہا کہ بات کریں وہ یہ ہے کہ ماں باپ کے حقوق کیا ہیں, ان کو بتائیں گے فرما برداری کیسے ہوتی ہے, ان کو بتائیں گے کس طرح سے اطاعت ہوتی ہے, بھئی ان بیچاروں کے بھی حقوق ہیں. اب وہ گھر جو کہ نہ بچوں کو حقوق اس کے مل رہے ہیں نہ بیوی کو مل رہے ہیں, بیوی کا حق یہ کہ اس کو بیچاری کو باہر سردیوں میں -20-30 کے جو ہے وہ گھر سے باہر نکال گیا, جاب کرو, پیسے کماؤ اور گھر لے کر آؤ, یہ اس کا حق ہے, خدا نے اس کو اس لیے بنایا کہ وہ بچے جو ہیں وہ ٹی وی کے ہاتھوں میں پلے, موویز کے ہاتھوں میں پلے, اسکول کے بنائے ہوئے برنامے کے اندر پلے, ہمارے بچوں کی روحوں کو مجروح کرتے رہے یہ لوگ اور ہم ان کے پیٹ بھرتے نہیں. یہ اسلام ہے. ہسبینڈ کے رائٹس, ہاں جی. اچھا اور بات یہ ہے کہ ہمیشہ ہوتا یہ کہ اگر لیڈیز میں پڑھی جائیں تو وہ کہتی ہیں کہ جناب یہ جو بیوی کے حقوق ہوتے ہیں نا ذرا اس کے اوپر بات ہو جائے. اچھا اگر جینٹس میں ہو تو وہ کہتے ہیں آن صاحب ذرا ہسبینڈ کے حقوق کے بارے میں بات ہو جائے. بچوں میں وہ تو ایک الگ بات ہے نا, لیکن وہ ہر کوئی جناب بتائیں اس کو کہ جی ہماری تحت جو ہے وہ جہاد ہے اس کا اور یہ ہے وہ.
اگر صاحب
آپ بتائیں نا کہ اگر یہی اسلام جو ہمارے گھروں میں ہے اس وقت اس کو پوری دنیا میں نافذ کر دیا جائے عدل و انصاف لا سکتا ہے؟ نہیں لا سکتا. یہ بات آپ کو بھی پتا ہے ہمیں بھی پتا, اب آپ کہیں یا نہ کہیں یا نہ کہیں پھر کون سا اسلام ہے, کون سا اسلام ہے کہ جو اس پوری دنیا پہ نافذ ہو کر بشریت کو آزاد کر سکتا ہے ان کی ان تمام زنجیروں کو جو کہ ظلم اور زور کی زنجیریں انسانیت کے ارد گرد ڈالی گئی ہیں اس کو آزاد کر سکتا ہے, उसके हकूक को वापस दे सकता है, उसके लिए वो जगह फराहम कर सकता है जिसके अंदर उसकी रूह आला आलियीन तक चली जाए, असफल साफिलीन के चीजों से निकल जाए, मादा परस्ती को वो भूल जाए, हुब्बे दुनिया को वो भूल जाए, हवा परस्ती को वो भूल जाए। ये कौन सा इस्लाम? उस इस्लाम की जो शक्ल इस वक्त इस दुनिया में अगर आपको मिले, और मैं नहीं कहता कि हकीकत 100% उसका नहीं, लेकिन जो आपको शक्ल मिल सकती है उस दीन की, जो अगर पूरी दुनिया में नाफिज कर दिया जाए, अदल और इंसाफ ला सकता है, तो वो सिवाय ईरान की और कोई मुल्क नहीं। अब आपके जहनों में बातें चलेंगी जी,
बराए हिज्जो सलामती इंकलाब इस्लामी बुलंदतर सरवार।
लेकिन कभी भी आप दीन को दीनदारों से ना लें। दीन को दीनदारों से ना लें, क्योंकि दीन की कीमत वही होगी जो उस दीनदार की। दीन की कीमत दीनदार से बहुत बुलंद, दीन की कीमत दीनदार से बहुत बुलंद है। तो कभी ये ना करें कि जो दीनदार बता रहे बस वही दीन है। नहीं आबा, हाँ अगर मासूम है, हाँ तो मासूम आपको वही कीमत जो दीन की अदा करके बता सकते। अब उस मुल्क के अंदर क्या खासियत है जिसकी वजह से मैं कह रहा हूं उसके अंदर वो जो निजाम बलायत है ना वो नाफिज है। और ये जो निजामे बनाए से जब से मुसलमानों ने सकीफा बनाकर रसूल के बाद दीन को अगवा किया है, उस वक्त से लेके अब तक विलायत का निजाम किसी भी शक्ल में सवाए इमाम अली के पास जो हुकूमत 4 साल नौ माह, वो निजाम नहीं आया। या तो खिलाफत थी, उसके बाद क्या थी मलकूतियत हो गया, बादशाहत थी, उसके बाद क्या हो गया प्रेसिडेंसी आ गई, उसके बाद डेमोक्रेसी आ गई, उसके बाद लिबरल डेमोक्रेसी आ गई, ये चीजें आई।
आले सऊद आ गए,
हाँ आले सऊद आ गए, वो जो बादशाह अभी भी चल रहे। निजामे विलायत 1400 साल के बाद आया है एक हुकूमत के ऊपर, एक मुल्क के ऊपर, एक लोगों के ऊपर, एक खित्ते के ऊपर। तो वो कहां पे आए? ईरान में। वो क्या निजामे विलायत है कि एक बंदा जो कि हुब्बे दुनिया ना रखता हो, जो कि मुत्तकी हो, जो कि मुज्तहिद हो, जो कि तमाम हालात से आगाह हो, जो शुजा हो, जिसके गले में किसी ताबूत की बेयत ना हो, जो सादा जिंदगी करता हो, जिसको के उम्मत का दर्द दिल हो, जो कि आइमा अलैहिस्सलाम से मोहब्बत करता हो, ये तमाम की तमाम जो सिफात वो रखता हो, उसी को हक है, उसी को हाक है कि वो वली हो और बाकी सब उसके मातहत हो। इमाम ने आपकी क्या करना है? किस निजाम को नाफिज करना है? उसी निजाम को जो इमाम मासूम है, जिसमें वो तमाम की तमाम सिफात आला दर्जे के ऊपर है, उसने उसी निजाम को आपके नाफिज करना है। उसने ये नहीं कहना यहां पर डेमोक्रेसी करो, इधर इलेक्शन करो, इधर ये करो, इधर वो करो। वो नाफिज करेगा लोगों को, आप जाए और ये चीज, ये बंदा जो है इस मुल्क के लिए, ये बंदा इस मुल्क के लिए, ये बंदा इस मुल्क के लिए, और जाए हुकूमत करे। समझ रहे हैं बात को? ये जो इलेक्शंस भी होते हैं ईरान के अंदर, वो इमाम खामने की उसके ऊपर वीटो डिसीजन है। समझ रहे? तो वो जो अच्छा निजाम है वो सिर्फ और सिर्फ इस वक्त ईरान के अंदर है, जो कि अगर निजाम इस पूरी दुनिया पे नाफिज किया जाए तो ये पूरी दुनिया अदल और इंसाफ के साथ पुर हो सकती है, जिस तरह से ये जुल्म और जोर से भरी हुई हो। और इसका अगर एक और आपको प्रूफ चाहिए ना, तो ये देख लें कि पूरी दुनिया खिलाफ किसके। आप देख लें कि पूरी दुनिया खिलाफ किसके अपने। अगर आपने किसी शख्स की शख्सियत को पहचानो, उसके देखें उसके दुश्मन को, आप देखेंगे। अगर हुसैनी हो ना, अगर हुसैनी हो, अगर हुड हो, اگر حضرت حبیب ابن مظاہر کی صفات ہیں، اگر حضرت محسن تمار کی صفات ہیں، تو آپ کے علیہ جو دشمن ہوگا وہ یا معاویہ ہوگا یا یزید ہوگا. آپ کے خلاف کوئی دشمن کبھی مومن نہیں بن سکتا، مومن نہیں ہو سکتا. دیکھنا ہے نا کسی بندے کا کہ یہ بندہ کیا چیز ہے، تو دیکھیں اس کے دشمن کون. اور اگر یہ دیکھ لیں کہ دشمن اس کے واقعی یزید اور معاویہ ہیں، اور اگر کوئی مومن کہنے والا اور دعویٰ کرنے والا اس کا دشمن بن جاتا ہے، تو آپ کو پتہ لگ جائے کہ وہ مومن نہیں ہے. اس لیے امام علی کی محبت کو کہا ہے کہ ان کی محبت ایمان ہے اور وہ نفاق. ابھی آپ دیکھ لیں کسی بھی ملک کو اٹھا کے کہ اس کے دشمن کون ہیں. بھائی پاکستان کے کون دشمن ہیں؟ کوئی دشمن نہیں، کیونکہ اس کو کسی سے دشمنی نہیں ہے. اس کی کوئی دشمنی نہیں کسی کے ساتھ. تو انشاءاللہ تعالی ہم اس بات کو جو ہے وہ آگے بڑھائیں گے. یہ جو دشمنی کربلا کے اندر آپ کو نظر آتی ہے، وہ یعنی اس پوری دنیا کے اوپر جو ورسٹ ترین لوگ ہوں گے نا، جو بھی جہنم کے سب سے نچلے طبقے کے اندر ہوں، یہ وہی لوگ تھے جو کوفہ اور شام کے اندر تھے، اور یہ وہی لوگ تھے جو کہ کربلا کے اندر آخر البیت علیہ السلام کے خلاف جنہوں نے اقدام کیا. ان لوگوں نے حد سے بھر کر، آپ مسائل سنتے ہیں، آپ مسائل تاریخ کے بھی سنتے ہیں، آپ مسائل کے اوپر رونے کی بھی کوشش کرتے ہیں، مسائل کا جو فلسفہ اور رونے کا جو فلسفہ وہ یہ ہے کہ آپ کو اگر اسلام کی قیمت کا پتہ لگ جائے، یہ فلسفہ، یہ جب مسائل بتائے جائیں نا تو آپ کے ذہن کے اندر اسلام کی قیمت بڑھے. اسلام ہے مجھے اس دین کے اوپر کہ جس کو بچانے کے لیے حضرت علی اصغر کا گلا چھت گیا. یہ کیا دین تھا جس کو کہ بچانے کے لیے اس بی بی جس کا کہ کبھی کسی نے نہ دیکھا تھا کہ وہ بی بی کبھی کسی نے اس کو حتی اس کی آواز بھی نہ سنی، اس بیوی کو جو ہے وہ کوفہ اور شام کے بازار میں پھرایا جائے، اس کی چادر کو لوٹا جائے. کیسا دین ہے، اس کی قیمت کتنی زیادہ ہے کہ سکینہ جیسی پیاری بچی امام کی کبھی 3 سال یا 6 سال کی بچی کی طرف نگاہ کرے، بہت پیارا وہ وقت ہوتا ہے، اور وہ وقت ایسا ہوتا ہے کہ بچی بہت زیادہ باپ سے پیار کرتی. کبھی دیکھیں آپ اگر 3 سال کی بچی ہو نا، 3 یا 6 سال کی بچی، وہ باپ سے بے انتہا پیار کرتی ہے، اور باپ جس کا کہ حسین ہو، اب آپ بتائیں، اور سکینہ، اب اس بیٹی کا کتنا ہوگا پیار باپ کے ساتھ. وہ بیٹی جو کہ سو نہ سکے اپنے ابو کے سینے کے بغیر، ایسی بیٹی تھی نا جو سو نہیں پاتی تھی بغیر ابو کے سینے کے، رات کو نہیں سو پاتی تھی. اب وہ بیٹی زلجنا کے انہوں نے ٹانگوں کو پکڑا ہوا، اور جب امام حسین جانے لگے ہیں، جلجنا نہیں چل رہا، جلجنا بھی تابے ہے، بی بی سکینہ نے اس کو پکڑا ہوا ہے، جلجنا اپنی گردن کو نیچے کرتا ہے، امام حسین نے اس کے آنسو دیکھ لیے، نیچے کرتا ہے، امام حسین نے کیا دیکھا، بی بی سکینہ نے جلجنا کی ٹانگوں کو پکڑا ہوا اور کہہ رہی میرے بابا کو نہ لے کے جاؤ. کیوں نہ لے کے جاؤ؟ کیونکہ بی بی سکینہ نے دیکھا جو صبح سے گیا، حضرت علی اکبر نے اذان دیا، نہ اب حضرت علی اکبر ہے، نہ حضرت عباس ہے، میں نے چچا کو پانی کا کہا، پانی کے بجائے مجھے ان کا علم گرتا ہوا نظر آیا، بابا خالی ہاتھ خون آلودہ کپڑوں کے ساتھ واپس آ گئے، میں قاسم گئے، قاسم کے ٹکڑے میرے بابا لے آئے. تو یہ جو میرا بابا جا رہا ہے میدان میں، یہ واپس جو ہے وہ نہیں، رجنا میرے بابا کو نہ لے کے جاؤ. امام حسین کیا کہے، نیچے اترے، بی بی سکینہ کو اپنے گلے سے لگایا، اور کچھ روایت میں یہ کہ اس تپتی ہوئی ریت کے اوپر امام حسین لیٹ گئے. امام حسین کو پتا ہے نا کہ آخری دفعہ سینہ ملے گا سکینہ کو، اس کے بعد جو اسے سکینہ کو جو سینہ ملے گا وہ سینہ گھوڑوں کی ٹاپوں سے، اس سینے کی پسلیوں کو گھوڑوں کی ٹاپوں سے کچلا جائے گا، وہ سینہ سالمیہ میری بچی کو ملے گا. لیٹ میں زمین پہ، میری بیٹی آؤ میرے پاس، بی بی سکینہ لیٹی سینے پہ، اور جو روایات میں ملتا ہے دشمن کہتا ہے کہ میں، انہوں کہتا ہے، دشمن کہتا ہے ہم نے حسین کی اتنا اونچے روتے ہوئے پوری کربلا کے اندر آواز نہیں سنی، اتنا اونچی امام حسین صاحب السلام روئے ہیں بی بی سکینہ کو لپیٹ کر اپنی بازو میں لے کر کہ دشمن کہتا ہے کہ ہمیں ان کی رونے کی آواز آ رہی تھی. اتنا اونچا حسین روئی نہیں, کسی کو بتا کرتے ہوئے امام حسین اتنا اونچا نہیں روئے. کیا کہتے ہیں, بیٹی میں اگر کہتی ہو تو میں رک جاتا ہوں, میں رک جاتا ہوں, لیکن یہ بات جان لو اگر میں رک گیا تو یہ جو تمہارے نانا کا یہ جو اسلام ہے نا یہ بچنے والا نہیں. اب بتاؤ میں رکوں یا جاؤں. بی سکینہ کیا کہتی ہیں, بسم اللہ بابا. یہ دیکھیں اسلام کی قیمت کو دیکھیں, یہ دین کی قیمت کو دیکھیں. بی بی کے لیے اپنا باپ کتنا پیارا ہے لیکن دین سے زیادہ پیارا نہیں ہے. بی بی کے اندر اتنی معرفت ہے کہ حسین پیارے ہیں, میرے ابو ہیں, نواسے رسول ہیں, لیکن اسلام کے لیے قربان ہو جائیں, اسلام اس سے زیادہ قیمتی ہے. یہ وہی سکینہ جو در در پھری. مجھے اس بی بی کے مسائل پڑھتے ہوئے پتہ نہیں کیا ہوتا ہے, ہمیشہ اپنی بچی جو ہے میرے ذہن میں آتی. مجھے فاطمہ ہمیشہ اپنے ذہن میں آتی. میں جب بی بی سکینہ کے مسائل پڑھنے کی کوشش کرتا ہوں مجھے فاطمہ نظر آتی. اگر میری فاطمہ کو کوئی تماچے مارے, میری آنکھوں کے سامنے اس کو تماچے مارے, اس کے گھر کو ان کے کانوں سے جو ہے وہ چھین لے, میرے دل پہ کیا بیتے گی؟ میرے اندر تھوڑی سی غیرت ہے نا اس امام سجاد کا سوچے, اس امام سجاد کا سوچے جس نے دیکھا ہے, جس نے اپنی آنکھوں سے دیکھا ہے, پتھر پڑتے دیکھے, تماچے لگتے دیکھے. خدا ان آنسوؤں کی اور اس مجلس کی قبولیت کے لیے میرے مولا ہم درخواست کرتے ہیں, یہ ہماری دعا ہے کہ ہمیں خدا امام کے انصاروں میں سے اس کے لشکر میں شامل کرے, ظلم اور زور کو اس دنیا سے مٹا دے, مسلمانوں کے حالات کو بدل دے, دشمنان اسلام کو نشت و نابود کر دے. جو مسلمان بیمار ہے خدا اس کو شفا عطا فرمائے, جو قرضوں کے نیچے دبا اس کو قرضوں سے نکلنے کی توفیق عطا فرمائے, ہمارے نوجوانوں میں کوشش کرنے کی صلاحیت پیدا کر دے, ہماری بہنوں کے اندر عفت ڈال دے, ہمارے بزرگوں کو وقار عطا فرمائے. میرے مولا انقلاب ایران کو, انقلاب اسلام ایران کی حفاظت کرنا, ہمارے تمام راجوں کا سایہ ہمارے سر پہ سلامت رکھنا, مخصوص امام خامنئی کا. میرے مولا اپنی رحمت سے دشمنان اہل بیت علیہم السلام کو اس دنیا میں سے بھی اور آخرت میں سے بھی نکال دینا, ہمیں توفیق دینا کہ امام زبان صاحب السلام کے ساتھ ہم امام حسین کے خون کا بدلہ اتار سکے.